مدنی چینل کے ناظرین، مدنی چینل کا پروگرام ہے کلم رضا کی شاہکار، جس میں ہم اعلیٰ حضرت مجدد اعظم محدث اعظم مولانا شاہ امام احمد رضا خان علیہ رحمت الرحمان کے فتاوی، آپ کے رسائل اور آپ کی تحقیقات کا تعارف جانتے ہیں، اور کن کن موضوعات پر اعلیٰ حضرت امام علیہ سنت نے قلم اٹھایا اور علم کے دریا بہا دیے، دلائل کے انبار لگا دیے، ان کو جاننے اور سمجھنے کی کوشش کرتے ہیں. آج کے پروگرام میں ہم اعلیٰ حضرت امام علیہ سنت مجدد اعظم مولانا شاہ امام احمد رضا خان علیہ رحمت الرحمان کے اس شاندار رسالے کے بارے میں کچھ جانیں گے، جو کہ بڑے شاندار موضوع پر ہے اور بڑے نور بار موضوع پر ہے، اور اعلیٰ حضرت امام علیہ سنت کی حدیث دانی اور بالخصوص اصول حدیث، یعنی وہ قوانین وہ قواعد جن کے ذریعے حدیث کو پرکھا جاتا ہے کہ یہ حدیث کس مرتبے کی ہے، اس کی سند کی کیا حیثیت ہے، یہ باقاعدہ ایک علم ہے جو درس نظامی میں پڑھایا جاتا ہے، علم اصول حدیث. اعلیٰ حضرت امام علیہ سنت کو علم اصول حدیث میں بھی امامت اور مہارت کا درجہ حاصل تھا. یہ رسالہ اعلیٰ حضرت امام علیہ سنت کی مہارت کی ایک واضح دلیل ہے کہ آپ کو علم اصول حدیث میں امامت کا مرتبہ حاصل تھا. علم اصول حدیث پڑھنے والے اساتذہ کرام، ٹیچر اور طلبہ کرام کے لیے یہ رسالہ بڑی نعمت ہے کہ اس میں درجنوں احکامات اور درجنوں اصول بیان کیے گئے ہیں، جن کے ذریعے ہم حدیث کی سند کے بارے میں جان سکتے ہیں. سوال کیا تھا اور جواب کیا تھا؟ اعلیٰ حضرت امام علیہ سنت سے ایک مختصر سا سوال کیا گیا کہ جب اذان میں نبی مکرم صلی اللہ تعالی علیہ وسلم کا نام نامی اسم گرامی محمد صلی اللہ علیہ وسلم آتا ہے، تو تعظیم اور ادب کے لیے اپنے انگوٹھوں کو چوم کر آنکھوں سے لگانا آیا شرن جائز ہے یا نہیں، کس حدیث سے ثابت ہے؟ بظاہر سوال بڑا مختصر تھا، ان شارٹ اس کا جواب دیا جا سکتا تھا، لیکن چونکہ اس مسئلے اور سوال کا تعلق نبی کریم صلی اللہ تعالی علیہ وسلم کی عظمت اور محبت کے ساتھ تھا، لہذا اعلیٰ حضرت امام علیہ سنت نے تفصیل کے ساتھ جواب دیا. اور آپ سن کر حیران ہوں گے کہ یہ رسالہ جب اعلیٰ حضرت امام علیہ سنت نے مرتب فرمایا، تحریر فرمایا، آپ کی عمر مبارک صرف 29 سال تھی، 29 ایئر کے اعلیٰ حضرت امام علیہ سنت تھے، نوجوانی کا عالم تھا، اور اتنی شاندار تحقیق آپ نے فرمائی، اور اس ڈیڈ لائن کے سوال کے جواب میں تقریباً 200 صفحات کا رسالہ تحریر فرما دیا، اور یہ مبارک اور پرنور رسالہ فتاوی زاویہ شریف کی 5ویں جلد میں موجود ہے. اس مبارک رسالے کا نام ہے منیر العین فی حکم تقبیل الابہامین. اس کا مطلب اور مفہوم یہ ہے کہ انگوٹھے چومنے کے سبب آنکھوں کا روشن ہونا. یہ اعلیٰ حضرت امام علیہ سنت کی انتہائی نادر تحقیقات پر مشتمل رسالہ ہے، اور اصول حدیث کے حوالے سے ایک مینارہ نور ہے. ابتدان ہم وہ سوال سنتے ہیں کہ سوال کیا کیا گیا تھا. چنانچہ پوچھنے والے نے کچھ یوں پوچھا، کیا فرماتے ہیں علماء دین اس مسئلے میں کہ اذان میں کلمہ اشہد ان محمد الرسول اللہ سن کر انگوٹھے چومنا آنکھوں سے لگانا کیسا ہے؟ مختصر سوال تھا. ایک آدھ روایت اور ایک آدھ فقہ کی کتاب کا حوالہ پیش کر دیا جاتا تو شرعی ذمہ داری فتوے کی پوری ہو جاتی، لیکن اعلیٰ حضرت امام علیہ سنت نے اس سوال کے جواب میں یہ پورا رسالہ تحریر فرمایا، منیر العین فی حکم تقبیل الابہامین. شروع میں اعلیٰ حضرت امام علیہ سنت نے ایک عربی کا خطبہ تحریر فرمایا، جس میں حمد و ثنا ہے، درود و سلام ہے. پھر آپ جواب دیتے ہوئے ارشاد فرماتے ہیں کہ حضور پر نور صاحب لولاک صلی اللہ تعالی علیہ وسلم کا نام پاک اذان میں سنتے وقت انگوٹھے یا انگشتان شہادت یعنی شہادت کی انگلیاں چوم کر آنکھوں سے لگانا قطعاً یعنی بالکل جائز، جس کے جواز پر مقام تبرع میں دلائل کثیرہ قائم ہیں، یعنی اس کام کے جائز ہونے کے حوالے سے اگر شرعی دلائل دیے جائے تو وہ بہت زیادہ ہیں، اور خود اگر کوئی دلیل خاص نہ ہوتی تو منع پر شرع سے دلیل نہ ہونا ہی جواز کے لیے دلیل کافی تھا، جو ناجائز بتائے ثبوت دینا اس کے ذمے ہے۔ اعلی حضرت امام علیہ سنت نے اولاً یہ فرمایا کہ اس موضوع پر بہت سے دلائل موجود ہیں، کئی دلائل سے اس مسئلے کو ثابت کیا جا سکتا ہے، لیکن بالفرض اگر کوئی شرعی دلیل خاص دلیل نہ بھی ہوتی جس میں اس بات کا بیان ہوتا کہ نبی پاک علیہ الصلوۃ والسلام کے نام نامی سن کر تعظیم اور ادب کے لیے انگوٹھے چوم کر یا کلمے کی انگلی کو چوم کر آنکھوں سے لگانا جائز ہے، اگر کوئی دلیل نہ بھی ہوتی تو یہ شریعت کا اصول ہے کہ جس کام سے اللہ رسول نے منع نہ کیا، قرآن و حدیث میں جس چیز کی ممانعت وارد نہ ہوئی، تو وہ کام خود ہی جائز ہوتا ہے۔ اگر کسی کام کو ناجائز کہنا ہے تو ناجائز کہنے والا اس پر دلیل پیش کرے گا، کسی کام کو ناجائز یا حرام کہنے کے لیے دلیل کی حاجت ہوتی ہے۔ تو بالفرض اگر اس عمل محمود کے حوالے سے کوئی شرعی دلیل ثبوت نہ بھی ہوتا تو اس کا منع نہ ہونا، شریعت کی طرف سے اس معاملے کی ممانعت نہ ہونا، اس کام کے جائز ہونے کی دلیل ہوتا۔ پھر اعلی حضرت امام علیہ سنت فرماتے ہیں، پھر یہاں تو حدیث و فقہ و ارشاد علماء و عمل قدیم سلف صلحاء سب کچھ موجود، یعنی انگوٹھے چومنا اور آنکھوں سے لگانا، اس حوالے سے احادیث مبارکہ بھی موجود ہیں، فقہ کی کتابوں میں بھی اس کا حکم موجود ہے، اور علماء کرام کے ارشادات بھی اس حوالے سے واضح ہیں، اور جو اولیاء کرام ہیں، صوفیاء کرام ہیں، ان سے بھی یہ عمل منقول ہے، تو پھر اس کام کے جائز ہونے میں کیا شک کیا جا سکتا ہے۔ پھر امام علیہ سنت آگے فرماتے ہیں کہ یہ عمل سیدنا صدیق اکبر رضی اللہ تعالی عنہ سے بھی منقول ہے، حسنین کریمین سے بھی منقول ہے، اور حضرت سیدنا خضر علیہ الصلوۃ والسلام کے حوالے سے بھی اس طرح کی روایات ملتی ہیں۔ اور اسی کے ساتھ امت کے ایک بہت بڑے محدث اور بہت بڑے امام، امام شمس الدین سخاوی رحمۃ اللہ تعالی نے اپنی شاندار کتاب المقاصد الحسنہ، جو حدیث کے موضوع پر ہے، اس المقاصد الحسنہ میں بھی اس طرح کی روایات ذکر کی ہیں۔ پھر اعلی حضرت امام علیہ سنت نے المقاصد الحسنہ سے چند روایات اس حوالے سے نقل فرمائی ہیں، ان میں سے ایک روایت ہم سنتے ہیں۔ چنانچہ امام شمس الدین سخاوی رحمۃ اللہ تعالی علیہ المقاصد الحسنہ میں تحریر فرماتے ہیں، جس کو اعلی حضرت نے عربی عبارت کے ساتھ نقل کیا، اس کا ترجمہ ملاحظہ ہو، کہ مؤذن سے اشہد ان محمد الرسول اللہ سن کر انگشتان شہادت کے پورے جانب باطن سے چوم کر آنکھوں پر ملنا اور یہ دعا پڑھنا، اشہد ان محمد عبدہ ورسولہ، رضیت باللہ ربا وبالاسلام دینا وبی محمد صلی اللہ تعالی علیہ وسلم نبیہ، اس حدیث کو دیلمی نے مسند الفردوس میں حدیث سیدنا صدیق اکبر رضی اللہ تعالی عنہ سے روایت کیا ہے، کہ جب اس جناب نے، یعنی صدیق اکبر رضی اللہ تعالی عنہ نے، مؤذن کو اشہد ان محمد الرسول اللہ کہتے سنا، یہ دعا پڑی جو ابھی روایت کی گئی، اور دونوں کلمے کی انگلیوں کے پورے جانب زیری، یعنی نیچے کی جانب سے چوم کر آنکھوں سے لگائے، جب صدیق اکبر رضی اللہ تعالیٰ عنہ نے یہ مبارک عمل کیا تو نبی پاک علیہ الصلوۃ والسلام یہ فعل ملاحظہ فرما رہے تھے، سرکار علیہ الصلوۃ والسلام نے ارشاد فرمایا، من فعل مثل ما فعل خلیلی فقد حلت علیہ شفاعتی او کما قال، یعنی جو ایسا کرے جیسا میرے پیارے یعنی صدیق اکبر نے کیا ہے، اس کے لیے میری شفاعت حلال ہو جائے گی۔ تو یہ بشارت ہے کہ نبی کریم رؤوف الرحیم صلی اللہ تعالی علیہ وسلم کے نام نامی کو سن کر عقیدت و محبت اور ثواب کی نیت سے اگر انگوٹھوں کو چوما جائے، کلمے کی انگلیوں کو چوما جائے، تو انشاءاللہ عز و جل نبی پاک علیہ الصلوۃ والسلام کی شفاعت سے حصہ ملے گا۔ اسی طرح اعلی حضرت امام علیہ سنت المقاصد الحسنہ کی چند روایات کو ذکر کرنے کے بعد علم فقہ کی مشہور کتاب شرح نقایا، جو کہ جامع الرموز کے نام سے پہچانی جاتی ہے، اس کی عبارت ذکر کرتے ہیں کہ فقہائے اسلام نے بھی جب اذان کے حوالے سے احکامات اپنی کتب میں تحریر فرمائے تو اس مبارک عمل کو ذکر کیا ہے۔ چنانچہ شرح نقایا کی عبارت کا ترجمہ ہے کہ بے شک مستحب ہے کہ جب اذان میں پہلی بار اشہد ان محمد رسول اللہ سنے، جب مؤذن یہ کلمات کہے اور سننے والا جب یہ کلمات سنے، صلی اللہ علیہ کا یا رسول اللہ کہے، اور دوسری بار، یعنی دوبارہ جب یہ کلمات مؤذن کہے، تو دوسری بار قرۃ عینی بک یا رسول اللہ یہ کلمات کہے، پھر انگوٹھوں کے ناخن آنکھوں پر رکھ کر کہے، اللہم متعنی بالسمع والبصر، کہ اب اس کی فضیلت کیا ہے کہ دوسری مرتبہ جب اشہد ان محمد رسول اللہ کہا جائے اور یہ مبارک کلمات پڑھ کر، یہ دعا پڑھ کر انگوٹھے آنکھوں سے لگائے جائے، اس کی فضیلت اور اس کی برکت کیا ہے؟ چنانچہ شرح نقایہ کے الفاظ ہیں، فَإِنَّهُ صَلَّى اللَّهُ تَعَالَىٰ عَلَيْهُ وَسَلَّمَ يَكُونُ قَائِدًا لَهُ إِلَى الْجَنَّةِ، جو شخص یہ مبارک عمل کرے گا نبی پاک صلی اللہ تعالی وسلم کے نام نامی پر، تو سرکار علیہ الصلوۃ والسلام اسے اپنے پیچھے پیچھے جنت میں لے جائیں گے۔ یعنی جنت میں جانے کے لیے نبی کریم رؤوف الرحیم خاتم النبیین صلی اللہ تعالی علیہ وسلم کی معیت اس شخص کو حاصل ہوگی۔ یہ تو چند روایات تھی، اس کے علاوہ اعلی حضرت امام علیہ سنت نے فتاوی شامی کا بھی حوالہ پیش کیا کہ علامہ شامی رحمت اللہ تعالی علیہ نے بھی اس روایت کو ذکر کیا اور مزید فرمایا کہ فتاوی صوفیہ میں بھی اس عمل کو اور اس روایت کو نقل کیا گیا ہے، یعنی امت کے بڑے بڑے اکابرین اولیاء نے اور فقہا نے اس روایت کو لیا ہے اور امت کو ترغیب دینے کے لیے اپنی کتابوں میں اس کو نقل کیا ہے۔ پھر چونکہ اس حدیث کے حوالے سے اصول حدیث کے کچھ قوانین کی روشنی میں کچھ سوالات پیدا ہوتے ہیں اس کی سند کے حوالے سے، کہ آیا اس کی سند اس پائے کی ہے، اس مرتبے کی ہے کہ اس سے یہ مسئلہ ثابت کیا جائے؟ تو پھر اعلی حضرت امام علیہ سنت نے اس حدیث پاک کی سند پر ہونے والے سوالات کے جوابات دینے کے لیے ایک شاندار تحقیق فرمائی جو کہ تقریباً 200 صفحات پر محیط ہے۔ فتاوی رضویہ شریف کی 5ویں جلد میں موجود یہ مبارک رسالہ منیر العین فی حکم تقبیل الابہامین اصول حدیث کا عظیم شاہکار ہے۔ اعلی حضرت امام علیہ سنت نے ابتدان اس بحث کو ذکر کیا کہ بعض اوقات محدثین کرام کسی حدیث کی سند کے حوالے سے یہ کہتے ہیں کہ یہ حدیث صحیح نہیں ہے۔ حدیث کی سند کیا ہوتی ہے؟ عام فہم انداز میں ہم یوں سمجھتے ہیں کہ وہ خوش نصیب افراد جو نبی پاک علیہ الصلوۃ والسلام اور صحابہ کرام سے فرامین مصطفیٰ اور اقوال مصطفیٰ لے کر سن کر آگے امت تک پہنچاتے ہیں، یعنی وہ افراد جو نبی پاک علیہ الصلوۃ والسلام سے لے کر امت کے محدثین تک حدیث پہنچانے کا واسطہ بنتے ہیں، ان افراد کے ناموں کے سلسلے کو سند کہا جاتا ہے۔ کہ مثال کے طور پر سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ یا حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے فلاں محدث نے، فلاں شخص نے، تابعی نے روایت کی، پھر انہوں نے آگے اپنے شاگرد سے بیان کی، یہ سلسلہ چلتا رہا۔ مثال کے طور پر امام بخاری تک اگر یہ سلسلہ پہنچتا ہے اور بیچ میں تقریباً 8 واسطے آتے ہیں، 8 افراد کا واسطہ آتا ہے، تو صحابہ کرام کے مبارک نام سے لے کر حضرت امام بخاری رحمت اللہ تعالی علیہ تک جتنے بھی افراد ہیں جو روایت کر رہے ہیں، ان افراد کے ناموں کے سلسلے کو علم اصول حدیث میں سند حدیث کہا جاتا ہے، یہ حدیث کی سند کہلاتا ہے۔ تو بعض اوقات محدثین کرام کہتے ہیں کہ یہ حدیث صحیح نہیں ہے، لیکن اس سے بعض اوقات عوام میں یہ مغالطہ پیدا کیا جاتا ہے کہ صحیح نہیں اس کا مطلب یہ ہے کہ معاذ اللہ یہ غلط ہے، حالانکہ ایسا بالکل نہیں۔ جس فن یا جس فیلڈ میں بھی ہم کچھ تحقیقات پڑھتے ہیں تو ہر فن ہر علم کے اپنے اصطلاحات ہوتی ہیں، اپنے الفاظ ہوتے ہیں، اپنی ٹرمینالوجی ہوتی ہے، اور اس علم اور فن کے ماہرین ہی اس کو بخوبی سمجھتے ہیں۔ میڈیکل کی دنیا میں کئی ایسے کلمات ہیں، الفاظ ہیں، جو بظاہر ڈکشنری میں ہمیں مل جائیں گے، اس کا لفظی اور لغوی معنی بھی مل جائے گا، لیکن میڈیکل کی فیلڈ میں اس لفظ سے کیا مراد ہوتی ہے یہ ایک ڈاکٹر ہی سمجھ سکتا ہے، انجینئر اس کو کما حقہ نہیں سمجھ سکتا۔ اسی طرح اگر انجینئرنگ میں کوئی ایسے الفاظ ہیں جو ان کی اپنی زبان میں بولے جاتے ہیں تو دوسرا شخص اس کے صحیح اور درست معنی کما حقہ نہیں سمجھ سکتا۔ اسی طرح محدثین کرام جب حدیث کے حوالے سے کوئی کلمات ارشاد فرماتے ہیں تو اس کا وہ معنی لینا جو عام طور پر لوگوں میں معروف ہے یا لغت میں پایا جاتا ہے، لغوی معنی مراد لینا، یہ درست نہیں، بلکہ محدثین کرام اس لفظ سے جو مراد لیتے ہیں وہی مراد ہے۔ تو صحیح نہ ہونے کا مطلب معاذ اللہ یہ نہیں کہ صحیح حدیث نہیں ہے یعنی غلط ہے، بلکہ صحیح نہ ہونے کا مطلب یہ ہے کہ یہ حدیث کا جو اعلیٰ مرتبہ ہے، حدیث کی سند کا جو سب سے شاندار مرتبہ ہے، اس اعلیٰ مرتبے پر نہیں ہے۔ مثال کے طور پر ایک کلاس میں بہت سے اسٹوڈنٹ ہوتے ہیں، ایگزام ہوتا ہے، اور جب رزلٹ اناؤنس کیا جاتا ہے تو ٹیچر کسی ایک شخص کا، ایک اسٹوڈنٹ کا نام لے کر کہتا ہے کہ مثال کے طور پر زید فرسٹ نہیں آیا۔ تو اب اس ایک اسٹوڈنٹ کے حوالے سے یہ کہا جانا کہ یہ فرسٹ نہیں آیا، پہلے نمبر پر نہیں آیا، اس کا ہرگز یہ مطلب نہیں کہ یہ فیل ہو گیا، یہ ناکام ہو گیا، بلکہ اس کی مراد یہ ہے کہ یہ سب سے سپیریئر نہیں ہے، پہلے نمبر پر نہیں آیا، ہو سکتا ہے دوسرے نمبر پر ہو سکتا ہے تیسرے نمبر پر ہو، पास हो नाकाम ना हो, इसके बहुत से मानी मुराद लिए जा सकते हैं। तो सही ना होने का मतलब यह है कि यह हदीस के आला किस्म पर नहीं है, बल्कि यह हदीस के दूसरे या तीसरे मर्तबे पर है। फिर आला हजरत इमाम अहले सुन्नत ने हदीस के तकरीबन 8 मरातिब को बयान किया और उनके नाम जिक्र फरमाए कि सबसे आला दर्जे की जो सनद होती है, सबसे आला दर्जे की जो हदीस की सनद होती है, उसको कहा जाता है सही ली जात ही। इसके बाद दूसरा नंबर होता है सही ली गैर ही का। फिर तीसरे नंबर पर होता है हसन ली जात ही। फिर चौथे नंबर पर हदीस का रुतबा होता है हसन ली गैर ही। और फिर हदीसे ज़ईफ आती है जिसमें मामूली दर्जे का ज़ौफ और कमजोरी होती है, जो दीगर रिवायात को देखकर उस कमजोरी को पूरा किया जा सकता है। फिर आगे चल के शदीद तरीन ज़ौफ वाली हदीस होती है। फिर आगे चंद और अकसाम बयान करके आला हजरत ने सबसे आखिरी दर्जे में हदीसे मौजू को जिक्र किया, जिसको मजाजन हदीस कहा जाता है, यानी वो बात जो माज अल्लाह नबी पाक अलैहिस्सलाम की तरफ मंसूब कर दी गई, मन घड़त रिवायत, मन घड़त झूठी हदीस, जिसको हदीसे मौजू कहा जाता है, इसका मर्तबा बहुत बाद में आता है। तो मुहद्दिसीने किराम जब किसी हदीस के बारे में ये कहते हैं कि ये हदीस सही नहीं है, तो बाज़ औक़ात उनकी मुराद ये होती है कि ये सही ली ज़ात ही नहीं बल्कि सही ली गैर ही है, या ये मुराद होती है कि सही ली ज़ात ही और सही ली गैर ही जो हदीस की पहली दो किस्में हैं इन पर ये पूरी नहीं उतरती, बल्कि ये हसन ली ज़ात ही या हसन ली गैर ही है। तो इस हदीस पाक के हवाले से भी जिन मुहद्दिसीने किराम ने जिक्र किया कि ये हदीस सही नहीं, तो इससे मुराद माज़ अल्लाह ये नहीं कि ये मौजू मन घड़त या गलत है, बल्कि ये आला दर्जे की नहीं है। फिर आला हजरत इमाम अहले सुन्नत ने हदीस के उन 8 मरातिब को जिक्र किया और साथ ही साथ ये बात जिक्र की कि हदीस से जो मसाइल साबित किए जाते हैं वो बुनियादी तौर पर 3 तरह के होते हैं। या तो हदीस से अकीदा साबित किया जाता है, कोई एतिकादी बात साबित की जाती है, या फिर हलाल व हराम के हवाले से शरई अहकाम साबित किए जाते हैं, और तीसरे नंबर पर किसी अमल की, किसी काम की, किसी शय की या किसी जात की फजीलत को हदीस से साबित किया जाता है। अब बुनियादी तौर पर हदीस से साबित होने वाली ये 3 चीजें हैं, अकीदा, हलाल व हराम के शरई अहकामात और फजाइल व मनाकिब। आला हजरत इमाम अहले सुन्नत ने इन 3 अकसाम को जिक्र करके फिर वो उसूल और कवानीन बयान किए कि उम्मत के मुहद्दिसीन और आइमा किराम जब अहादीस मुबारका से इन 3 तरह के मसाइल को साबित करते हैं तो उसके लिए हदीस की सनद का कौन सा मयार दरकार है, उसको बयान फरमाया। मिसाल के तौर पर अगर अकीदा साबित करना है तो उसके लिए कौन सी हदीस चाहिए, आला हजरत इमाम अहले सुन्नत ने वो उसूल वो शराय जिक्र की। मिसाल के तौर पर अकीदा साबित करने के लिए ये जरूरी है कि वो हदीस जो है वो खबरे वाहिद ना हो। फिर इसी तरह अगर हलाल और हराम के शरई अहकामात, फिकी अहकामात साबित करने हैं तो उसके लिए जरूरी है कि वो हदीस सनद के एतबार से ज़ईफ ना हो, आला दर्जे की सनद हो। इसी तरह अगर फजाइल व मनाकिब का बयान है, किसी सहाबी अहले बैत के फर्द की फजीलत साबित करनी है या किसी नेक अमल की फजीलत का बयान करना है, जैसे कि ये हदीसे पाक है अंगूठे चूम कर आंखों से लगाने वाली, इसका ताल्लुक ना अकीदे से है ना हलाल व हराम से है बल्कि फजाइल के ताल्लुक से ये हदीसे पाक है। तो मुहद्दिसीने किराम का जो एक इजमाई और मुत्तफिका फैसला है कि किसी अमल या किसी शख्स की फजीलत को साबित करने के लिए आला दर्जे की सही या हसन हदीस जरूरी नहीं, बल्कि हदीसे ज़ईफ, वो हदीस जिसकी सनद ज़ईफ हो, ज़ईफ हदीस से भी फजीलत साबित की जा सकती है। आला हजरत इमाम अहले सुन्नत ने आगे चलकर उन 10 असबाब को इस रिसाले मुनीरुल ऐन फी हुक्मी तकबीलिल इबहामैन में जिक्र किया कि जिन असबाब की वजह से हदीस की सनद पर मुहद्दिसीने किराम ऑब्जेक्शन करते हैं, एतराज और तान करते हैं, उनको डिटेल के साथ जिक्र किया। फिर वो हदीस जिसको हदीसे मौजू कहा जाता है, जिसको हदीस भी मजाजन कहा जाता है, यानी मन घड़त बात जो माज अल्लाह नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम की तरफ झूठ के तौर पर मंसूब की जाती है, उसको पहचानने का म्यार क्या है। ऐसा नहीं कि इंसान की अकल में अगर कोई बात ना आए तो माज अल्लाह वो इनकार कर दे कि ये हदीस ही नहीं है, बल्कि हदीस के मौजू यानी हदीस के मन घड़त होने को पहचानने के लिए मुहद्दिसीने किराम ने कुछ अलामात, कुछ कवानीन और कुछ उसूल बयान किए हैं। आला हजरत इमाम अहले सुन्नत ने अपने इस मुबारक रिसाले मुनीरुल ऐन फी हुक्मी तकबीलिल इबहामैन में तकरीबन 15 उमूर को जिक्र किया, यानी 15 ऐसे कवानीन बयान फरमाए जिनके जरिए हदीस की सनद को परखा जाता है और पहचाना जाता है कि आया ये हदीस दुरुस्त है या माज़ अल्लाह झूठी, मनगढ़त और मौजू है। आला हजरत इमाम अहले सुन्नत ने इस रिसाले में इल्मे उसूले हदीस के दर्जनों कवायद बयान फरमाए और दर्जनों किताबों के हवाले दिए। अलगर्ज इल्मे उसूले हदीस पढ़ाने वाला उस्ताद या इल्म उसूल हदीस पढ़ने वाला तालिब इल्म आला हजरत इमाम सुन्नत की इस मुबारक रिसाले मुनीरुल ऐन फी हुक्मी तकबील इबहामैन का मुताला करे बगौर इसको देखे तो वो ये बात मानने पर मजबूर हो जाएगा कि आला हजरत इमाम सुन्नत इल्म उसूल हदीस में भी महारत और इमामत का दर्जा रखते हैं और इल्म उसूल हदीस के हवाले से भी ये मंजर गोया के नजर आता है कि मुल्क के सुखन की शाही तुमको रजा मुसल्लम जिस समत आ गए हो सिक्के बिठा दिए हैं। मदनी चैनल के नाजरीन पुर्राम कलम रजा के शाहकार का अगला सेगमेंट कलाम रजा के अशार उसकी जानिब बढ़ते हैं जिसमें आला हजरत इमाम सुन्नत के नातिया दीवान हदायके बख्शिश के अशार पर हम गुफ्तगु करते हैं और उसकी फनी हैसियत और उसमें फसाहत बलागत और फन शायरी के जो मदनी फूल हैं और जो गोहर नायाब हैं उनको जानने और पहचानने की कोशिश करते हैं।
जिस्म ते आ गए हो सिक्के बिठा दिए हैं।
मदनी चैनल के नाजरीन मदनी चैनल के प्रोग्राम कलम रजा के शाहकार का सेगमेंट है कलाम रजा के अशआर। मीनार कसरे रजा तो बुलंद काफी है तुम उसके पहले ही जीने पे चढ़ के दिखला दो फतावा रजविया तो एक करामत है जरा हदाय के बख्शिश ही पढ़ के दिखला दो। आला हजरत इमाम सुन्नत का नातिया दीवान हदाय के बख्शिश अपने अंदर कई गौहर नायाब रखता है फसाहत बलागत के हवाले से और फन शायरी के हवाले से बड़े बड़े शाहपारे इस नातिया दीवान में मौजूद हैं। फन शायरी की एक इस्तिलाह एक टर्मिनोलॉजी है जिसको कहा जाता है सनत मकलूब मुस्तवी। सनत मकलूब मुस्तवी इसका मतलब क्या है इसकी तारीफ पहले हम सुनते हैं। चुनाचे सनत मकलूब मुस्तवी का मतलब यह है कि शेर में ऐसे अल्फाज का इस्तेमाल किया जाए कि उस लफ्ज को उल्टा करके पढ़ा जाए तो भी वो सीधी तरह ही रहता है यानी सीधा और उल्टा यकसा पढ़ा जाता है यानी वो कलमा ऐसा हो कि जिसमें हरूफ की यूं तरतीब हो कि उस लफ्ज को दाईं जानिब से पढ़ा जाए या बाईं जानिब से पढ़ा जाए लफ्ज वही रहे। मिसाल के तौर पर एक लफ्ज है शाबाश आप स्क्रीन पर देख सकते हैं शीन अलिफ बा अलिफ शीन अलिफ बा अलिफ शीन ये लफ्ज ऐसा है कि इसको दाईं जानिब से पढ़ा जाए या बाईं जानिब से पढ़ा जाए ये लफ्ज शाबाश ही रहेगा। तो ये एक कमाल होता है कि शायर अपने शेर में इस तरह के कलिमात जिक्र करे जो सनत मकलूब मुस्तवी के तौर पर यूं हो कि दाएं से पढ़े जाएं या बाएं से पढ़े जाएं लफ्ज वही रहे माना वही रहे। आला हजरत इमाम सुन्नत के नातिया दीवान हदायके बख्शिश में भी इस तरह के मुतअद्दद अशआर हैं जिनमें सनत मकलूब मुस्तवी के तौर पर ऐसे कलिमात का इंतखाब किया गया है कि उनको दाएं जानिब से पढ़ा जाए या बाएं जानिब से पढ़ा जाए लफ्ज एक ही रहेगा मफहूम एक ही रहेगा। उसकी चंद मिसालें हम सुनते हैं। अब तो है गिरियाए खून गौहरे दामाने अरब जिसमें दो लाल थे जहरा के वो थी काने अरब। इस शेर में आला हजरत एक लफ्ज जिक्र किया लाल लाम आइन और लाम। इस कलिमे में हरूफ की तरतीब ऐसे है कि दाएं से पढ़े या बाएं से पढ़े लफ्ज लाल लाल ही रहेगा। इसी तरह एक और मकाम पर आला हजरत फरमाते हैं दिल अबस खौफ सा पत्ता सा उड़ा जाता है पल्ला हल्का सही भारी है भरोसा तेरा। इसमें एक लफ्ज है उड़ा अलिफ रे और अलिफ इसको दाएं जानिब से पढ़ा जाए बाएं जानिब से पढ़ा जाए कलिमा एक ही रहेगा उड़ा। इसी तरह एक और मकाम पर आला हजरत इमाम सुन्नत फरमाते हैं टूट पड़ती हैं बलाएं जिन पर जिनको मिलता नहीं कोई यावर हर तरफ से वो पुर अरमा फिर कर उनके दामन में छुपा करते हैं। अब इस शेर में शुरू ही में एक लफ्ज आया है टूट टे वाव और टे। अब इस कलमे को भी आप गौर से देखें दाएं से पढ़ा जाए या बाएं से पढ़ा जाए हरूफ की तरतीब ऐसी है कि लफ्ज नहीं बदलेगा टूट टूट ही रहेगा। इसी तरह आला हजरत इमाम सुन्नत एक और मकाम पर फरमाते हैं दीदे गुल और भी करती है कयामत दिल पर दीदे गुल और भी करती है कयामत दिल पर हम सफीरों हमें फिर सूए कफस जाने दो। इस शेर में शुरू में एक लफ्ज है दीद यानी दीदार। इस लफ्ज को भी आप देखें तो हरूफ की तरतीब ऐसी है दाल या दाल दाएं से पढ़े या बाएं से पढ़े लफ्ज दीद दीद ही रहेगा। क्या आला हजरत इमाम सुन्नत का कलाम है और कमाल है हदायके बख्शिश के सफहात को उलटते जाइए देखते जाइए तो मुतअद्दद अशआर ऐसे मिलेंगे जिनमें सनत मकलूब मुस्तवी की मिसालें मौजूद हैं। अल्लाह ताला हमें आला हजरत का फैजान अता फरमाए, आपके नातिया दीवान हदायक बख्शिश को पढ़ दें और इसके जरिए अपने इश्क रसूल में इजाफा करने की तौफीक अता फरमाए। आमीन बिजाह नबी अमीन सल्लल्लाहु तआला अलैहि वसल्लम। मदनी चैनल देखते रहिए।
मुल्क के सुखन की शाही।